नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले तराईमथि सुलाकी राजमार्ग केन्द्रित अभियान स्थगित गरेको छ। फागुन 12 गते झापाको कचनकबलबाट माओवादीले थालेको अभियान बीचैमा रोकेको हो। विकसित पछिल्लो राजनैतिक परिस्थिति लगायतलाई ध्यानमा राखेर अभियान स्थगन गरेको माओवादीले जनाएको छ। माओवादी अभियान स्थगन त्यसै गरी आगामी योजनासहित समसामयिक विषयमा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटासँग आज अन्तरसंवादमा कुराकानी गर्नेछौ। उहाँ हाम्रो प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। सापकोटाज्यू, स्वागत छ यहाँलाई। यहाँहरूले सरकारलाई सच्चिनका लागि भनौँ न जनदबाव सिर्जना गर्ने उद्देश्यले भनेर र पछिल्लो दिनमा आफ्नो संगठनमा जुन खालको राहस यहाँहरूले अनुभव गर्नुभएको छ, तथ्याङ्कले यहाँहरूलाई त्यो अनुभूति गराएको थियो, त्यसलाई पुनर्जागरण गर्ने संगठन विस्तार गर्ने उद्देश्यले अभियान थाल्नु भएको थियो उलाकी राजमार्गलाई केन्द्रित गरेर तराई मधेस अभियान बीचैमा यहाँहरूले रोक्नुभयो। किन रोक्नुभयो?
अब यो यसो हो, पहिला पनि हामीले 3 दिन जति अरू कामका लागि चाहिँ बिचमा स्थगित गरेका थियौँ। अहिले पनि अब एउटा त सबभन्दा मुख्य अब सदन चलित रहेको छ, तर सदन सदन जस्तो भइरहेको छैन। त्यहाँ हाम्रो भूमिकालाई नै अझ प्रभावकारी बनाउनु पर्ने, अझ त्यसलाई चाहिँ भनौँ न जनताका समस्याहरू अनि अन्य समस्याहरूलाई चाहिँ अलि व्यवस्थित ढङ्गले उठाउनु पर्ने कुरा पनि भयो। अर्को यो अब सोभियतको निर्वाचन पनि आउँदैछ अनि मुख्य नेतृत्वको टिम नै बाहिर हुँदाखेरि त्यसमा पनि तयारी नपुग्ने कुरो, र त्यसका साथसाथै हुन त त्यो पहिले सुनिश्चित कुरा हो, तैपनि त्यति असर गर्दैन होला भन्थाले त्यो मुसलमानहरूको रमजान अनि त्यसै गरी यो फागु पूर्णिमा फागु पनि अब अलि अगाडिदेखि नै लाग्ने जस्तो भएपछि यी सबै कारणले गर्दा र फेरि अब अलि केन्द्रीय भूमिकालाई चाहिँ बढाउनु पर्ने पनि आवश्यकता महसुस भएर हामीले केही दिन स्थगित गरेको हो। फेरि त्यो निरन्तर सम्भवतः फेरि चैत लागेपछि त्यो निरन्तरतामा जान्छ।
यहाँले अहिले भनेका कुराहरू चाहिँ ती भनौँ न ती त्यति धेरै महत्वका विषय होइन, महत्वको विषय चाहिँ पछिल्लो राजनीतिक अलिकति फेरबदल भनौँ, एक प्रकारको चाहिँ सरगर्मी भनौँ, कहीँ न कहीँ परिस्थिति अलिकति धमिलिएको भन्ने कारणले यहाँहरू चाहिँ पूर्ववत योजना स्थगन गर्न पर्ने अवस्थामा पुग्नुभयो भनिएको छ।
अब अरूले अनुमान गर्ने एउटा कुरा होला, राजनीतिक फेरबदलै शब्द त अब अहिले आवश्यक छैन, किनभने अब अलिअलि गतिविधिहरू हुन्छ आफूलाई सान्दर्भिक बनाउनका लागि। अहिले पनि हामी चाहिँ चलाएमा नै छौँ भन्नका लागि केही गतिविधिहरू हुन्छन्, त्यो गतिविधिले नै चाहिँ स्थगित गरेको भन्ने कुरा त बिल्कुलै होइन। तर पनि के भनेदेखि अब अध्यक्षसहित हामी उपमहासचिवदेखि माथिको नेतृत्वको टिम चाहिँ फेरि जिल्लामै रहिरहँदाखेरि अथवा अब केन्द्र त काठमाडौँ हो, केन्द्रमा नहुँदाखेरि चाहिँ यी सबै कुरा प्रभावित भए। सदनै पनि चाहिँ जति प्रभावकारी हुनुपर्ने अब अलिकति कुरा पनि उठाएछ प्रतिपक्षले चाहिँ बहसको विषय चाहिँ अलिक हरेक मुद्दामा बनाएको छैन भन्ने कुरा पनि भएछ। यी समग्र परिस्थिति लाई विचार गरेर हो। फेरि अहिले हाम्रो 8 बजी केन्द्रीय कार्यालयको बैठक पनि बस्दैछ, त्यो बैठकले अरू समग्र विषयमा पनि छलफल र वर्तमान परिस्थितिको बारेमा अलिकति विश्लेषण त हुने नै कुरा भयो। तर मुख्य कुरा चाहिँ हामीले सदनलाई प्रभावकारी बनाउनका लागि केन्द्रबिन्दुमा रहेर चाहिँ पहल कदमी बढाउनका लागि र अब विद्यार्थीको निर्वाचन पनि पार्टीहरूका लागि धेरै महत्त्वपूर्ण कुरा हो। युवा विद्यार्थीहरूलाई सङ्गठित गर्ने, उनीहरूलाई चाहिँ यो निर्वाचनको बेलामा एउटा ओरिएन्टेसन दिने कुरा धेरै महत्त्वको भएको हुनाले यी सबै कुरालाई मध्यनजर राखेर र फेरि राष्ट्रिय राजनीतिक परिस्थितिको पनि हामीले आकलन विश्लेषण त गर्नै पर्ने हुन्छ। मेन विषय चाहिँ प्रभावकारी बनाउने सदनलाई त्यही हो।
जसरी भनौँ न अब प्रजातन्त्रमा मूलत बहुदलीय व्यवस्थामा सड़क चाहिँ प्रमुख प्रतिपक्षी दलको सड़क, सरकार चाहिँ सरकार सत्तारूढ़ दलको। अब हामी कहाँ यहाँ बहुमतको पछिल्लो समयमा बहुमत आउन नसकेका कारण सत्तारूढ़ दलहरूको भनौं। अब तर अहिले सड़क चाहिँ प्रमुख प्रतिपक्षीको हुनुपर्नेमा जनमतका आधारले निकै कम साना दलहरू राप्रपा राप्रपा नेपाल जस्ता पार्टीहरूको चाहिँ सड़कमा अलिकति दबदबा बढ्दै गयो भन्ने कुरालाई यहाँहरूले स्वीकार गर्दै हुनुहुन्छ?
हेर्नु कुरा यसो हो, अहिले तपाईँले हेर्नुभयो भने झापादेखि सुरु भएको यो अहिले हामी रौतहटमा आइपुगेर केही दिन स्थगित गरेका छौँ, त्यहाँ चाहिँ मान्छेहरूको सहभागिताले त सडक वास्तवमा हाम्रो कमजोर भएको जस्तो हामीलाई लागेको छैन, बरु हामीलाई त 64 झल्को आइरहेको छ। जतिखेर हामीले चाहिँ जनताको अपार माया ममता पाएका थियौँ, अहिले अब काठमाडौँमा गतिविधि कम भएको र जिल्लातिर भएको हुनाले तपाईँहरूलाई त्यस्तो लागेको होला, मान्छेहरूलाई टिप्पणी गर्नेलाई त्यस्तो लागेको होला। 10,000 मान्छेहरू चाहिँ हाम्रो अभियानमा बिहानदेखि बेलुकासम्म चोक चोकमा चाहिँ यसरी चाहिँ जनताहरू आकर्षित भएको छ कि जनताको त्यो उभार लहर देख्दाखेरि त हामी असाध्यै उत्साहित छौँ। त्यो चाहिँ सडक अरूको भयो भन्ने कुरा होइन, हामीले अहिलेसम्म झापादेखि रौतहटसम्म जे देख्यौँ त्यसले चाहिँ जनतामा अपार उत्साह, त्यो निराशा, त्यो आक्रोश सबै चाहिँ मत्थर हुँदै फेरि लोकतन्त्रको पक्षमा असाध्य धेरै यसलाई सुदृढ गर्नुपर्छ, यसलाई चाहिँ अझ संस्थागत गर्नुपर्छ, लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हुन्छ भन्ने कुरामा चाहिँ जनताको चाहिँ असाध्य उत्साहजनक अभिव्यक्ति पनि छ र सहभागिता पनि छ। त्यो सडक हाम्रो कमजोर भएको भन्ने छैन, बरु अलिकति चाहिँ सदनलाई पनि त्यत्तिकै प्रभावकारी बनाउनु पर्छ भनेर एक दिन स्थगित भएको
हो। हजुर, अब मूलत 12 बुँदेपछि राजनीतिक व्यवस्थाका पक्षमा यहाँका दलहरू करिब करिब एकजुट जस्तै देखिन्छन्। संघीय लोकतान्त्रिक गणतान्त्रिक जुन व्यवस्था हामीले ल्यायौं त्यो व्यवस्थाभित्र यहाँहरू विभिन्न पार्टीहरूले प्रतिस्पर्धा गरि नै रहनु भएको छ, व्यवस्थामै त्यस्तो चुनौती खास देखिएको थिएन। तर यी पछिल्ला केही घटनाहरूले केही दिनले के यहाँहरूले अब हामीहरूलाई हाम्रो व्यवस्थालाई चुनौती दिने अवस्था बन्दै गएको हो भनेर मान्नुपर्ने अवस्था हो कि अथवा होइन? यहाँले अघि भने जस्तो सामान्य सबैले आफ्ना चाहिँ उपस्थिति देखाउन खोजिहाल्छन्, यो खास केही होइन भन्ने हो।
अब मलाई के लाग्छ भने सरकारले चाहिँ अब पर्फर्मेन्स दिन सकेको छैन। जस्तो उहाँहरूले के भन्नुभयो भने हामीलाई चाहिँ पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाउनु पर्ने अवस्था किन आयो त भन्दाखेरि अस्थिरता भयो र त्यसै गरी चाहिँ यो संविधानमा पनि अब चाहिँ संशोधन गर्नुपर्ने बेला आयो भनेर अझ संविधान संशोधनलाई चाहिँ मूल मुद्दा बनाएर उहाँहरू सरकारमा जानुभयो। हुन त यथार्थमा त्यो उहाँहरूको आवरण मात्रै थियो, सत्तामा जानु थियो र जब यो चाहिँ भ्रष्टाचारका सुईहरू चाहिँ उहाँहरूतिर सोधिन थाले, त्यसो भएपछि उहाँहरूले रातारात समीकरण बनाउनु भएको हो। त्यस कारणले गर्दाखेरि मलाई अहिले के लाग्दैन भनेदेखि व्यवस्थामा अथवा गणतन्त्रमा यो धर्मनिरपेक्षतामा अनि समानुपातिक समावेशी सिद्धान्तमा चुनौती खडा भयो भन्ने बिल्कुल लाग्दैन। किनभने मैले तथ्यसहित के भन्छु भने भर्खरै सम्पन्न पहिलाका निर्वाचन पनि छँदैछन्, भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा जसले चाहिँ अहिले आफूलाई चाहिँ अलिकति स्पेस बनेको हो भनेर आशा राखेका छन् त्यसमा चाहिँ 4% पनि मत छैन। त्यस जाँच्ने मेजरमेन्ट के हो? वास्तवमा अलिकति भिड त अब जहाँ पनि जम्मा हुन्छ, त्यसकारण मेजरमेन्ट भनेको चाहिँ जनताको अभिमत नै हो होइन, मत नै हो। त्यो नभएको हुनाले अहिले नै त्यस्तो व्यवस्थामा चुनौती आएको भन्ने त मलाई बिल्कुल लाग्दैन। औपचारिक कुरा गरिरहेको छैन, किनभने मैले जे बुझेको छु नेपाली जनतालाई अब 7 सालदेखि भनौँ न यो अलिअलि जनताको अभिमतलाई खण्डित गर्ने कोसिस त गरिएको छ, तर निरन्तर पछिल्लो चरणमा तपाईँले हेर्नुभयो भने 36 साल 46 साल 52 जनयुद्ध सुरु भयो, 65-63 चाहिँ ठुलो जनआन्दोलन भयो, अब अझ अगाडि बढ्न चाहन्छन् नेपाली जनताहरू। नेपाली जनताहरू पछाडि फर्कने कल्पना पनि गर्दैनन् र त्यो सही पनि हुँदैन। त्यस कारणले गर्दाखेरि अहिले व्यवस्थामा चुनौती आयो भन्ने कुरा होइन, गुनासो छ, सरकारप्रति भारी गुनासो छ, किनभने सेवा प्रवाह पनि छैन, विपदमा जनताले साथ पनि पाएको छैन, सरकारको अन्तर्राष्ट्रिय कूटनीतिक सन्तुलन पनि चाहिँ बिल्कुल छैन, अनि सुशासनमा त झन् यति लज्जाजनक स्थिति छ कि जसले राम्रो काम गरेको छ उनीहरूलाई दुःख दिने। अब चाहे तपाईँ त्रिभुवन विश्वविद्यालयको कुरा गर्नु, चाहे चाहिँ यो विद्युत प्राधिकरणको कुरा गर्नु, अन्य समग्र क्षेत्रमा सरकार चाहिँ करिब करिब अनुपस्थित छ, गैल जस्तो भएको छ। त्यस कारणले गर्दाखेरि त्यही हुन्छ कि भनेर आशा गर्नु उनीहरूको आफ्नो कुरा हो, तर म के व्यस्त छु जनताको विश्वासको आधारमा र मैले सभामुख भएर नै चाहिँ जे बुझेँ, जनतालाई जे बुझेँ, जनताको साथमा चाहिँ प्रतिगमनतिर फर्कन खोजेको कुरालाई पनि चाहिँ रोक्न जनताले साथ दिए, तपाईँहरू जस्ता पत्रकारहरूले अर्थात् सबै चाहिँ सञ्चार माध्यमले साथ दिए, त्यसको आधारमा चाहिँ हामी अगाडि नै बढिरहेका छौँ, बढी नै रहनेछौँ। अहिले चाहिँ केही चाहिँ जनताको सुशासन कायम गर्नेतिर भन्दा पछाडि फर्कनेतिर पश्चगमनतिर सरकार लागेको हुनाले केही गुनासो छ जनताहरूको, तर फेरि पनि व्यवस्थाको सवालमा त जनता इस्पात झैँ खडा छन्, त्यसमा कुनै दुविधा छैन।
हामी अन्तरसंवादमा छौं, माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटा हामीसँग कुराकानीमा हुनुहुन्छ। अब प्रवक्ताज्यू, यहाँहरू खास गरी कांग्रेस, एमाले र माओवादी बढ़ी सत्ता केन्द्रित भयो, यहाँहरू तीनवटा दल जो मूल रूपमा यो व्यवस्थाको पक्षपाती हुनुहुन्छ अथवा यो व्यवस्थाका लागि यहाँहरूको योगदान छ, दलहरूका बीचमा बढ़ेको तिक्तता र मूल रूपमा सत्ता केन्द्रित राजनीति, नतिजा आउन नसकेको, अपेक्षित चाहिँ नतिजा आउन नसकेको र भएका विकास निर्माण या भएका नतिजाहरूका सन्दर्भमा पनि यहाँहरूले चाहिँ कहीँ न कहीँ प्रचार गर्न नसकेको। अब यदि हामी हेर्ने हो भने 45 सालको एउटा उदाहरण लिन सक्छौं र अहिलेको उदाहरण लिन सक्छौं, विकास निर्माणका सन्दर्भमा भएका पछिल्ला प्रयासहरू हामी चाहिँ हाम्रा कैयौं जिल्लाका सदरमुकामसँग बाटो जोडिएका थिएनन्, यावत विकासका कामहरू भए तर ती विकासका कामहरूलाई यहाँहरूले त्यो ढंगले चाहिँ राख्न सक्नु भएन, अलि बढ़ी सुशासन चाहिँ कमजोर भयो, भ्रष्टाचार बढ़्यो, जो नेताहरूसँग चाहिँ भनौँ न दिन कसरी चलाउने, बिहान बेलुका कसरी चलाउने विचार मूल रूपमा लिएर हिँड्ने नेताहरू पछिल्लो दिनमा अलिक धनमा केन्द्रित हुनुभयो भने यी यावत आरोपहरू एकातिर छँदैछन्। अब यी आरोपहरूले यहाँहरूका बीचको तिक्तताले फाइदा लिन खोज्ने, यहाँहरूका शब्दमा फाइदा लिन खोज्ने या अहिलेको व्यवस्थाका विरोधीहरूलाई कतिको मलजल पुर्याइरहनु भएको छ यहाँहरूले?
अब जस्तो तपाईँले भनेको कुरा के सही हो भनेदेखि, हामीले जति जनताको अपेक्षा त असीमित हुन्छ नि, धेरै राम्रो होस्, विकसित होस्, उन्नति प्रगतितिर देश जाओस्, सबै सर्वाङ्गीण विकासको अपेक्षा जनताले राख्छन्, त्यो अनुसार त भएको छैन। तर फेरि तुलनात्मक रूपमा हेर्दाखेरि शिक्षा स्वास्थ्य अनि बाटोघाटो भौतिक पूर्वाधार यसको विषयमा धेरै कामहरू भएका छन् र त्यो पनि साँचो हो, त्यसको व्यवस्थित ढङ्गले एकरूपताका साथ पार्टीहरूले प्रचार गर्न नपुगेको कुरा पनि छ। जस्तो हाम्रै नेतृत्वको 18 महिने सरकारले गरेका सुशासनको क्षेत्रमा, सेवा प्रवाहको क्षेत्रमा, यावत क्षेत्रमा गरेका भ्रष्टाचारलाई नियन्त्रण गर्न गरेको क्षेत्र कामहरूको पनि व्यवस्थित प्रचार भएको छैन। त्योभन्दा ठुलो कुरो र महत्त्वपूर्ण कुरा तपाईँले भन्नुभयो कि हाम्रो बिचमा चाहिँ भनौँ न संविधानमा के छ त भन्नुहुन्छ भने प्रस्तावनामा लोकतान्त्रिक गणतान्त्रिक समाजवाद भनेको छ र यता प्रारम्भिकमा चाहिँ समाजवाद उन्मुख राज्य व्यवस्था भनेको छ, त्यो नै सर्वोत्कृष्ट राज्य व्यवस्था हो जहाँ जसको चाहिँ न्याय र निष्पक्षता नैसर्गिक मान्यता हो, शिक्षा स्वास्थ्य लगायतकामा समाजवादी नीतिका बारेमा हाम्रो छलफल बहस हुनुपर्ने, अहिले एक प्रकारले विचारको शून्यता रिक्तता जस्तो सदनमा पनि चाहिँ एक प्रकारले प्रतिक्रियात्मक मात्रै भएको छ सदन, त्यहाँ चाहिँ विचारमा अब हाम्रो समाजवादी विचारको बारेमा त्यहाँ छलफल गर्नुपर्ने थियो, त्यहाँ मार्गचित्र चाहिँ निर्माण गर्नका लागि छलफल हुनुपर्थ्यो, शिक्षा नीतिका बारेमा छलफल हुनुपर्थ्यो, त्यो केही नभएर चाहिँ एक प्रकारले भन्यो भने सदन चाहिँ छ भन्या जस्तो मात्रै भएको छ। यी सबै कुरामा चाहिँ अब एउटा राष्ट्रिय दृष्टिकोणको आवश्यक छ। सबै पार्टीहरू तपाईँले भने जस्तो बाह्र बुद्धिका सहयात्रीहरू जसले परिवर्तनका लागि चाहिँ मिलेर चाहिँ सङ्घर्ष गरे, परिवर्तन स्थापित पनि भयो, अब पार्टीहरूका आफ्ना विचार सिद्धान्त राजनीतिक दृष्टिकोणहरू त छन्, तर साझा राष्ट्रिय दृष्टिकोण राष्ट्रियताको सवालमा अनि त्यसै गरी कूटनीतिक सवालहरूमा यी सबै सवालहरूमा चाहिँ अब बहस गर्नुपर्छ, नयाँ राष्ट्रिय समझदारी कायम गरेर अनि चाहे आन्तरिक रूपमा होस् चाहे बाह्य रूपमा देखेका फेरि अझ बढी अहिले पार्टीहरूका बिचमा समझदारी सहकार्य संवाद र एउटा राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्ने कुरा केमा पनि छ त भन्दाखेरि भू राजनीतिक परिस्थिति असाध्य जटिल पेचिलो र संवेदनशील बनिरहेको छ। दुनियाँभरि नै संसारभरि नै चाहिँ वैश्विक विरोधाभास त्यसै गरी चाहिँ एउटा अन्यल को अवस्था छ, मैले भनिरहनु पर्दैन कि अहिले चाहिँ वास्तवमा भन्ने भनेदेखि एक प्रकारको अराजकता नै भइरहेको छ। यो संयुक्त राष्ट्रका महासचिवदेखि नै त्यसो भनिरहेका छन्। यो परिस्थितिमा हामी परिवर्तनका पक्षधरहरू अग्रगमनका पक्षधरहरू एकै ठाउँमा बसेर खुला सिधा स्पष्ट छलफल गरेर राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्छ, जसले राष्ट्रिय एकता बनोस्। राष्ट्रिय एकता बनिसकेपछि नेपाली जनताको साथ प्राप्त हुन्छ, नेपाली जनताको साथ प्राप्त भइसकेपछि अब यस्ता कुनै कुराहरूले पनि यो व्यवस्था लोकतन्त्रमा कुनै चुनौती छैन पनि हुन पनि सक्दैन भन्ने मलाई लाग्छ।
प्रभुताजी, यहाँले यसो भनिरहँदा भनौँ न पञ्चायतकालका कैयौं भ्रष्टाचारका घटनाहरूलाई चाहिँ पछिल्लो पुस्ता त त्यो बारेमा जानकार छैन, त्यसलाई पनि कहीँ न कहीँ चाहिँ अलि सानो बनाउने गरी यी पछिल्ला ललिता निवासका कुरा हुन् या माओवादीको लडाकुको शिविरमा भएको भ्रष्टाचारको विषय होस्, नक्कली भूटानी शरणार्थीको विषय होस्, या कृषि अनुदानमा भएका दुरूपयोगहरू र त्यसमा नेताहरू जोडिएको विषय होस्, या चाहिँ अब गिरीबन्धु टी स्टेटकै कुरा होस्, ओम्नी यतिकै कुरा होस्, या सेरा दरबार होस्, एक अर्कालाई भनौँ न काँग्रेस एमाले र माओवादीले एक अर्कालाई त यी आरोपहरू त लगाइरहेका छन् कि तपाईँको पालामा तपाईँले यो गर्नुभयो, युवाको पालामा यो गर्नुभयो। आम मानिसहरूले हेर्दाखेरि चाहिँ तपाईँहरू सबै करिब उस्तै उस्तै तस्विर देख्न थाले आम मानिसहरू, त्यसकारणले अलि असन्तुष्ट भए र पछिल्लो यो अवस्था जुन आयो यो चाहिँ प्रमुख दलहरूलाई चाहिँ खतराको घण्टी हो भनेर केही विश्लेषकहरू भनिरहनु भएको छ। अब या सुध्रिनु पर्यो, सच्चिनु पर्यो, या अब आउने अवस्थाको सामना गर्नु पर्यो भन्ने उहाँहरूको भनाइ छ।
अब यसमा कुरा के हो भने पहिला अहिलेको जस्तो यो चाहिँ प्रविधिको विकास भएको थिएन, अहिले त छिन छिनमा सामाजिक सञ्जालबाट चाहिँ यति कुरा मान्छेहरूले थाहा पाउँछन्, प्रविधिले गर्दा कुनै कुरा लुक्नु पनि पाउँदैन। एक दोस्रो पञ्चायत कालमा कति के भएको थियो भन्ने कुरा त अहिले मैले भनिरहनु पर्दैन कि जनता नै साक्षी छन्। यति धेरै थियो कि त्यो यति हो कि त्यो बेलामा आउँदैन थियो, र अहिले जस्तो चाहिँ बोल्ने छुट पनि थिएन, प्रविधिको विकास पनि थिएन, त्यस अर्थमा त्यो लुप्त हुन्थ्यो। जहाँसम्म यी उसका छन्, हामीले त एक छानबिन गरौँ भनेका छौँ, सबै गिरिबन्धुटी स्टेट लगायत ललिता निवास। अब त्यस्तो ऊ हुन्छ भने हामी तयार छौँ, पौडिमबाटै हाम्रो पार्टीका अध्यक्ष तत्कालीन प्रधानमन्त्री भएकै बेलामा प्रधानमन्त्रीकै बारेमा नै त्यो छ भने छानबिन गरे हुन्छ भनेर अहिले प्रतिपक्षी दलकै नेताको हैसियतले नि पौडिमबाट बोल्दाखेरि उहाँले सेरा दरबारको पनि छानबिन गरौँ, सबै एक छानबिन गरौँ भनेर भनेको छ। हाम्रो प्रष्ट दृष्टिकोण पार्टीको के छ भने सबै छानबिन गरौँ, र अब
तर यसबीचमा प्रवक्ताज्यू, जसरी सहकारीको प्रकरणमा दलीयकरण भयो नि कि सरकारमा रहँदाखेरि त्यही दलको मानिस त्यही नेताका बारेमा फरक धारणा यहाँहरूले राख्नुभयो, सरकार बाहिर हुँदा फरक धारणा राख्नुभयो, सबै दललाई, मैले कुनै एउटा दललाई मात्रै भन्न खोजेको होइन, यो अनुकूल हुँदा र प्रतिकूल हुँदाको खालको यहाँहरूको जुन व्यवहार देखियो नि, यसले जनतामा कहीँ न कहीँ यिनीहरू एकै हुन् भन्ने अवस्था त सिर्जना गरायो नि, होइन र
होइन? कुरा यसो हो, कुरा फेरि पनि के भने व्यवहार त समान हुनु पर्यो नि, आफ्नो जतिलाई चाहिँ संरक्षण गरेको गरै गर्ने, अरूलाई चाहिँ नियम छ कानुन छ त्यो अनुसार होइन त्यहाँ चाहिँ गल्ती गरेको छ भ्रष्टाचार गरेको छ भने कारवाही गर्नु हुँदैन भन्ने कुरा हाम्रो बिल्कुल होइन, तर एकातिर चाहिँ लखेटेको लखेटै गर्ने अर्कातिर चाहिँ संरक्षण गरेको गरै गर्ने।
यहाँले अहिले भनिरहेका विषयहरूमा आम मानिसहरू जानकारै छन्, मैले भन्न खोजेको यहाँहरूको जुन यो जुन अवस्था देखियो नि यसले गर्दाखेरि व्यवस्थामा कहीँ न कहीँ व्यवस्थालाई समस्यामा पार्ने व्यवस्था खतरामा पर्ने अवस्था सिर्जना हुन थाल्यो, दलहरू अब कि सुध्रिनु पर्यो कि सचिनु पर्यो होइन भने अब आउने अवस्थाको लागि तयार हुनु पर्यो, यो विषयमा यहाँको प्रतिक्रिया के छ?
यसो हो, अब आउने अवस्था भनेर तपाईँले जुन भन्न खोल्नु भएको छ नि अलि अतिरञ्जित गरेर, त्यो अब आउने अवस्था वास्तवमा केही पनि छैन र तपाईँले अलिकति चाहिँ बढाई चढाई गर्नुभएको छ, त्यो पनि मलाई त्यति त्यो बढाई चढाई त्यति गर्नुपर्ने अवस्था आइसकेको भन्ने जस्तो लाग्दैन। दोस्रो कुरा चाहिँ जनताले थाहा पाएका छन् भन्नु पनि हुन्छ, मलाई सोध्नु पनि हुन्छ नि त, मैले जानकारी दिने एउटा पार्टीको विपक्षी दलको प्रवक्ताको हिसाबले जानकारी दिनुपर्छ, त्यस कारण म फेरि जोड दिएर के भन्छु त भन्दाखेरि हामीले कहाँ कहाँ के कमी कमजोरी भयो के भयो भनेर बाकैता केन्द्रीय समितिको बैठक बसेर समग्र राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति हाम्रा बिचमा भएका कमी कमजोरी समीक्षा गरेर हामी जनतामा गइरहेका छौँ र जनताले हाम्रो कुरा बडो गम्भीरतापूर्वक ध्यानपूर्वक सुनिरहेका छन् र साथ दिने प्रतिबद्धता पनि व्यक्त गरिरहेका छन्, त्यस कारण यो चाहिँ भनौँ न अलिक बढी परिस्थितिलाई बढाइ चढाइ गरेर ऊ गर्नु चाहिँ आवश्यक छैन जस्तो लाग्छ मलाई।
जस्तो अब 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 भनौँ न अराजकता एउटा सड़कमा जुन खालको अवस्था देखियो, यो यो अवस्थाले त अहिले भनौँ न अहिले यहाँहरू भइरहेको एउटा व्यवस्था सही ढंगले चलिरहेको अवस्थामा त यहाँहरूको तिक्तताले सरकार सञ्चालनमा त्यसले तल्लो तहसम्म, किनभने दलहरूका संरचना तल्लो तहसम्म छन्, तल्लो तहसम्म त्यसले प्रभाव पारिरहेको छ भने अब जुन अराजकता बढ्दैछ त्यो अवस्थाले त झनै असर गर्छ होइन र?
होइन, यो अराजकतालाई त नियन्त्रण गर्नै पर्छ, अराजकतालाई यो स्वच्छता होइन स्वतन्त्रता हो, स्वतन्त्रता त संविधानले दिएकै छ, संविधानले वर्जित गरेका कुराहरूमा र यो संविधानको खिलाफमा जानु त कसैलाई छुटै छैन, त्यसको लागि त अब नियन्त्रण गर्नै पर्छ, सरकारले नै प्रभावकारी ढङ्गले गर्नुपर्छ, संसद छ जनताको जननिर्वाचित सर्वोच्च संस्था संसद छ नि, संसदले चाहिँ अब त्यसलाई चाहिँ बडो गम्भीरतापूर्वक लिएर चाहिँ नियन्त्रण गर्नतिर लाग्नुपर्छ, अराजकतालाई त कुनै प्रकारको छुट दिनै सकिँदैन, हाम्रो संविधान संविधानको मर्म भावना अनुसार चल्नुपर्छ, संविधानले दिएको अधिकार स्वतन्त्रता उपभोग गर्न सबैले पाउँछ, संविधानको खिलाफमा जाने कसैलाई अधिकारै छैन, त्यसको लागि चाहिँ सरकार सदन र पार्टीहरूले एकरूप समझदारी गरेर तपाईँले भनेको एउटा कुरा चाहिँ के साँचो हो त भन्दाखेरि पार्टीहरू आफ्नै बिचमा चाहिँ आरोप प्रत्यारोप तिक्तता गरेर यो राम्रो हुँदैन, विकास निर्माणका लागि पनि राम्रो हुँदैन, अन्तर्राष्ट्रिय जगतमा हाम्रो छवि पनि बिग्रन्छ, भू राजनीतिक संवेदनशीलताको स्थिति पनि झन् जटिल पेचिलो हुँदै जान्छ, अझ राष्ट्रियताको सवालमा चाहिँ एकजुट हुने यो त संसारभरिका सबै देशहरूको चाहिँ एउटा आधारभूत सवाल हो नि, सार्वभौम सवाल हो नि, त्यसमा चाहिँ कमी भएको कुरा ठिक हो, विचारमा भनौँ न सदनलाई प्रभावकारी बनाउने बिलमा कति बैठक बस आह्वान गर्यो त अहिले सत्ता पक्षले, अहिलेसम्म एउटा बैठक पनि आह्वान गरेको छैन, न सदनभित्र भएका पार्टीहरूका बिचमा छलफल छ, अब त म त के त भन्छु भने यहाँ भएका सबै पार्टीहरूका बिचमा चाहिँ संवाद गर्नुपर्छ, जो अगाडि जान चाहन्छन् जो परिवर्तनका पक्षधरहरू यो कुरामा चाहिँ बढी अब ध्यान दिनुपर्छ भन्ने लाग्छ, यो यो जे देखिएको छ अहिले संवादहीनताको अवस्था यसलाई अन्त गरेर संवादको थालनी गर्नुपर्छ र जनतालाई एकताबद्ध गरेर अगाडि जाने रास्ता खोल्नुपर्छ, यी अलिअलि प्रश्न जो तपाईँले पनि गर्नुभयो प्रश्न उठिरहेको छ नि यसले चाहिँ एउटा राम्रो समीक्षाको आधार तयार पारेको छ र उठेका प्रश्नहरूको त बडो चाहिँ गम्भीरतापूर्वक जनतालाई जवाफ त दिनुपर्छ। फेरि
अब प्रवक्ताज्यू हामी करिब करिब अन्त्य अन्त्यमा छौं। मुलुकको राजनीति कहीँ न कहीँ फेरि पनि भनौँ न इतिहासहरू पटक पटक दोहोरि नै रहेका पनि छन्। परिस्थिति यहाँहरूले सोचेको भनौँ न यहाँहरूको पार्टीले पनि सोचेको अनुरूप या दलहरूले सोचेको अनुरूप जनताले सोचेको अनुरूप पनि भइरहेको छैन। यो बारे पनि यहाँहरू सबै चाहिँ सहमतै हुनुहुन्छ। भूकम्प जब गयो भूकम्प जाने बेलामा पनि काँग्रेस र एमालेको सरकार थियो, त्यतिखेर काँग्रेसको नेतृत्व थियो, अहिले एमालेको नेतृत्व छ, काँग्रेस एमालेकै सरकार छ। भूकम्प गइसकेपछि यहाँका अध्यक्षले के भन्नुभयो भने हामी प्रतिपक्षमा भए पनि प्रमुख प्रतिपक्षी दल भए पनि यो भूकम्पले हामीलाई एउटा पाठ सिकायो, संविधान निर्माणमा अब हामीहरू एकजुट हुनुपर्छ, हाम्रा केही अडानहरू पनि त्यागेर भए पनि अब हामी अलिकति लचक हुन्छौं, सबै लचक भएर गरौं भनेर भन्नुभयो। त्यतिखेर अनुकूलता पनि भयो र संविधान जारी पनि भयो। अब अहिले फेरि त्यसको कहीँ न कहीँ एउटा समस्या चाहिँ देखिएको छ र सड़कमा जुन उपस्थिति देखिएको छ यहाँहरू सबै त्यसबारे चिन्तित पनि हुनुहुन्छ। प्रधानमन्त्रीले पनि हिजो सुदूरपश्चिम प्रदेश सभामा त्यो बारेमा आफ्नो धारणा राख्नु भएको छ, सबैजसो दलहरूले धारणा राखि नै रहेका छन्। अब फेरि यहाँहरू चाहिँ एकजुट हुने संविधान संशोधन लगायतका जनताका आवश्यकता र राजनैतिक जुन चाहिँ अवस्थाप्रति सचेत भएर नयाँ बाटो एउटा राम्रो बाटो भोलिको चाहिँ सही हिसाबले चाहिँ गन्तव्य र दिशाका लागि यहाँहरू फेरि एकजुट हुने अवस्था बन्छ यो पछिल्लो परिस्थितिले।
तपाईँले इतिहासको धेरै महत्वपूर्ण कुरा उठाउनुभयो, तपाईँलाई धन्यवाद। किनभने त्यो बेलामा हामीले त्यसरी चाहिँ पहल कदमी लिएकै हुनाले प्रतिपक्षमा भएको भएर पनि त्यो कुरा गरेकै हुनाले स्वरबुद्धि भयो र फेरि संविधान निर्माणसम्म पुग्यो, त्यो एउटा संवेदनशील स्थितिमा। अहिले त्यो परिस्थिति र यो परिस्थिति त अलिक फरक छ, तर म के भन्छु भनेदेखि पार्टीहरूका बिचमा चाहिँ समझदारी बन्नु, पार्टीहरूका बिचमा चाहिँ सहकार्य हुनु, छलफल बहस हुने, राष्ट्रहितको पक्षमा विकास निर्माणको पक्ष हुनु अनिवार्य छ र त्यो गर्नै पर्छ। र हाम्रो तर्फबाट हामी जुनसुकै पहल कदमी लिन पनि तयार छौँ। र अर्को महत्त्वपूर्ण कुरा चाहिँ के हो त भन्दाखेरि यो अराजकता देखिराखिएको छ नि, हामी चिन्तित त छैनौँ, तर एउटा राजनीतिक पार्टीको हिसाबले परिवर्तनको सम्भाव भएको हिसाबले यो गणतन्त्र संहिता
धर्म
लगायतका परिवर्तनका यी सबै कुरामा हामी बडो सचेत छौँ, बडो ध्यानपूर्वक परिस्थितिलाई हेरिरहेका छौँ र आवश्यक पर्दाखेरि हामी फेरि अगाडि बढ्नका लागि जनतालाई चाहिँ गम्भीरतापूर्वक अपिल गर्नेछौँ। मलाई पूर्ण विश्वास के छ भने जनताले हामीलाई साथ दिन्छ।
प्रवक्ताज्यू यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटा। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक यन्त्र राजु थापासहित सन्तोष रिग्मी बिदा हुन्छु। नमस्कार।